أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ومولانا أبي القاسم محمد وعلى آل بيته الطيبين الطاهرين المعصومين المنتجبين سيما بقية الله في الأرضين أرواحنا فداه وأجل الله تعالى فرجه الشريف اما بعد فقد قال الله سبحانه وتعالى في كتابه الحكيم اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الف لام را كتاب انزلناه اليك لتخرج الناس من الظلمات الى النور باذن ربهم الى صراط العزيز الحميد ایک درود بجے محمد و آل محمد پر
اللهم صل على محمد و آل محمد
عزیزان محترم دین امامت اور امامت دین کے حوالے سے جس گفتگو کا آغاز کیا گیا ہے اس میں کل ہماری گفتگو یہاں تک پہنچی کہ اگر اس دین کو اس سوسائٹی کے اندر اس معاشرے کے اندر نافذ ہونا ہے اجرا اس کا ہونا ہے اور اس دین کو اس معاشرے کے اندر امامت کرنی ہے حاکمیت کرنی ہے حکومت کرنی ہے تو ضروری ہے کہ اس فلسفہ امامت کو نظام امامت کو جس طرح سے خدا نے چاہا ہے جس طرح سے قرآن نے ہمارے لیے بیان کیا ہے تبیین کیا ہے اسی طرح سے قبول کیا جائے اور جیسے ہی مومنین اس نظام ولایت کو جیسا کہ قرآن چاہتا ہے جیسا کہ خدا چاہتا ہے اور جس چیز جس ان جن انسانوں کے لیے اور جن ہستیوں کے لیے اس مقام اور منصب کو رکھا گیا ہے ان تمام چیزوں کو ایک کامل طور پر انسان جب قبول کرتا ہے تو اس وقت ہے کہ یہ نظام ولایت اور امامت جو ہے اس کا ثمر جو ہے اس کا فروٹ جو ہے وہ سامنے آتا ہے اس کا فروٹ کیا ہے اس کا ثمر کیا ہے اس کا پھل کیا ہے اس کا پھل یہی ہے کہ دین پھر معاشرے کے اندر اور اس دنیا کے اندر امامت کر سکتا ہے یہ دین پھر حاکم ہوتا ہے انسان کی زندگیوں کے اوپر جب تک کہ اس نظام امامت کو جیسا کہ اس کا حق ہے قبول نہ کیا جائے جب تک یہ دین صحیح معنوں میں دنیا میں حکومت نہیں کر سکے گا گرچہ اس کے ماننے والے اس اسلام کے اس دین کے ماننے والے بہت سارے لوگ ہوں گے دنیا میں جس طرح کہ آج ہمارے سامنے موجود ہے ایک ارب سے زیادہ کی تعداد ہے مسلمانوں کی لیکن دین نظام کے طور پر ایک سسٹم کے طور پر معاشرے میں نافذ نہیں ہو سکے گا بس وہ پہلا مرحلہ کہ جس میں ہم نے کوشش کی کہ اس نظام امامت کو اس فلسفہ امامت کو اچھی طرح سے سمجھا جائے اور اس کا نتیجہ یہ ہوا کہ ضروری ہے کہ جب انسان امامت کو اچھی طرح سمجھ لے تو اپنی زندگی کے اندر دیکھے کہ وہ واقعاً اس نظام ولایت کو مانتا ہے یا نہیں مانتا عملاً تھیوریٹیکلی اور نظری طور پر نظریے کے طور پر ہم بہت سارے لوگ ہیں جو اس نظام کو مانتے ہیں اور کہتے ہیں کہ واقعاً حق یہ ہے کہ نظام ولایت اور نظام امامت دین کا اہم رکن ہے سب سے زیادہ اہم رکن ہے لیکن آیا اپنی زندگیوں کے اندر ہم اس ولایت کو قبول کرتے ہیں عملاً یا نہیں اس سلسلے میں کل کچھ گفتگو شروع ہوئی تھی اور بات یہاں تک پہنچی کہ اگر ہم واقعاً عملی طور پر اپنے امام کی ولایت کے اندر آنا چاہتے ہیں صحیح معنوں میں اس کو اپنا ولی مانتے ہیں تو ضروری ہے کہ ہم اس سے نزدیک ہوں اپنے امام سے نزدیک ہوں کس طرح کا قربت کس طرح کی نزدیکی ہونی چاہیے عملی طور پر بھی اور فکری طور پر بھی ایسا نہ ہو کہ امام ہمارے امام کی فکر کسی اور جانب ہو وہ کسی اور طرح سوچتا ہو اس دنیا کو کسی اور طرح دیکھتا ہو اس انسان کو کسی اور طرح دیکھتا ہو دنیا کا ہدف اور زندگی کا ہدف اس کے نزدیک کچھ اور ہو اور ہمارے نزدیک یہ ساری چیزیں کچھ اور معنی رکھتی ہوں امام سعادت کسی اور چیز میں دیکھتا ہو اور ہم اپنی سعادت کو کسی اور چیز کے اندر دیکھتے ہوں اگر یہ فرق ہوا اگر اس طرح سے جدائی ہوئی تو درحقیقت ہم نے ولی اپنے امام کو نہیں بنایا لفظی طور پر اور زبانی طور پر ہم اس کی ولایت کے قائل ہوں گے لیکن عملی طور پر ہم اس کی ہماری فکر اور اس کی فکر چونکہ ایک دوسرے سے نہیں ملتی اس لیے درحقیقت وہ ہمارا ولی نہیں ہے اسی طرح سے عملی طور پر بھی عملی طور پر اگر ہم اپنے چاہتے ہیں کہ اپنے امام سے نزدیک ہوں اور اس کی ولایت اختیار کریں تو ضروری ہے کہ اس کی سیرت سے تمسک کیا جائے، کہ جس طرح سے ہمارے لیے قرآن اور اہل بیت کو جو ہمارے لیے چھوڑا گیا کہ تم ان کی پیروی کرتے رہنا، ان سے تمسک کا مطلب ہی ہے کہ ہم قرآن سے بھی تمسک کر رہے ہیں اور سیرت اہل بیت علیہ السلام سے بھی جو تمسک کر رہے ہیں. یہ کب کر سکیں گے تمسک؟ جب ہم ان کی سیرت کی آشنائی رکھتے ہوں گے، ان کی زندگی سے ہم آشنا ہوں گے کہ انہوں نے کس طرح سے زندگی گزاری. جب تک ہمیں یہ معلوم نہ ہو کہ اہل بیت علیہ السلام نے کس طرح سے زندگی گزاری ہے، تب ممکن نہیں ہے کہ ہم ان کی زندگی پر کے نقش قدم پر چل سکیں. بس عملی طور پر اور فکری طور پر ہم کو نزدیک ہونا ہے اپنے امام سے، یہ دو بنیادی شرط ہیں. دوسری شرط کے اندر ہماری گفتگو جاری ہے. دیکھیں، جب تک ہم بس سیرت سے امام علیہ السلام کی سیرت سے، اہل بیت علیہ السلام کی سیرت سے آشنا ہونا ضروری ہے. اس کے بعد مرحلہ جو چوتھا مرحلہ آتا ہے، کیونکہ یہ تیسرا مرحلہ تھا، کل پہلے تین مرحلے بیان ہوئے کہ پہلا مرحلہ یہ ہے کہ ہم سب سے پہلے جانیں، اگر ہم اس دین کو جو ہے اگر معاشرے میں حاکم ہونا ہے، حکومت کرنی ہے، تو سب سے پہلا مرحلہ یہ ہے کہ ہم اس بات کو سمجھیں کہ دین کا حکومت کرنا یعنی کیا. اس کے بعد یہ بات ہوئی کہ ہم اس کی دلیل کو پہچانیں کہ کیوں ایسا ضروری ہے کہ دین کو معاشرے میں حاکم ہونا چاہیے. اور تیسرا مرحلہ ہوتا کہ ہم کہیں کہ کیسے ہی ہوگا. یہاں تک گفتگو پوری ہوئی. اس کے بعد جو ہے چوتھا مرحلہ یہ ہے کہ اب دیکھنا یہ ہے کہ اس کے اندر موانع کیا ہیں، کیا کوئی رکاوٹیں ہمارے پاس ہیں، ہمارے راستے میں کچھ رکاوٹیں ایسی ہیں کہ جو ہم کو یہاں تک اس ہدف تک نہیں پہنچنے دیں گی. یعنی اگر میں چاہوں اپنے امام علیہ السلام کی ولایت کے اندر آنا، ان سے نزدیکی اختیار کرنا، ان سے قرب، ان کا قرب اختیار کرنا، فکری طور پر بھی، عملی طور پر بھی، تو کیا راستہ جو ہے میرے لیے ہموار ہے اور جو ہے میرے لیے میرے راستے میں جو ہے کوئی مشکلات نہیں ہیں، کوئی پریشانیاں نہیں ہیں، بالکل واضح ایک سیدھا سادہ راستہ ہے، ایک ہموار راستہ ہے اور جس کے اوپر میں چلوں گا اور اپنے امام تک پہنچ جاؤں گا. اگر واقعی اتنا آسان ہوتا تو یہ اس وقت جو ہے وہ دنیا اس طرح سے نہ ہوتی، دنیا کا رنگ کچھ اور ہی ہوتا، اس کے شیپ کچھ اور ہی ہوتا. اتنا آسان نہیں ہے، اس راستے پر چلنا بہت مشکل ہے، بہت سخت ہے. اسی لیے اس راستے پر چلنے والے افراد ہمیشہ تاریخ میں بہت قلیل رہے ہیں، بہت کم رہے ہیں. وہ کیا رکاوٹیں ہیں، وہ کیا موانع ہیں، وہ کیا ہرڈلز ہیں کہ جو اہل بیت علیہ السلام کے ماننے والوں کو اس بات سے روکتی ہے، ان کے راستے میں رکاوٹ بن جاتی ہے کہ وہ زبانی طور پر تو آپ کا نام لیں لیکن عملی طور پر اور فکری طور پر ان سے نزدیک نہ ہو سکیں. سب سے اہم ترین جو چیز ہے جس کو ہم آیات کی روشنی میں بھی، احادیث کی روشنی میں بھی، نہج البلاغہ سے اگر استفادہ کریں تو اس سے بھی جو ہمارے سامنے جو چیز واضح ہوتی ہے، ایک اہم ترین چیز تو جو ہے وہ شناخت نہ ہونا ہے. صحیح معنی میں شناخت نہ ہونا. کس چیز کی شناخت نہ ہونا؟ خود اس دین کی شناخت نہ ہونا. اس دین کو فقط جو ہے ایک رسم رسومات کا جو اور ایک مجموعہ قرار دینا، دین کو اس معنی میں دیکھنا کہ جس کے بارے میں کچھ گفتگو ہو چکی. اس چیز کی شناخت نہ ہونا کہ یہ جو انسان کو اس دنیا میں بھیجا گیا ہے اس کا مقصد کیا ہے. میں خود اپنے آپ کو نہ سمجھوں کہ میں کون ہوں، کہاں سے آیا ہوں، مجھے کہاں جانا ہے، اس دنیا کا مقصد کیا ہے. یہ شناخت نہ ہونا، اپنے آئمہ کی صحیح شناخت نہ ہونا. جب یہ ساری شناخت نہ ہو، یہ ساری شناسائی صحیح نہ ہو، تو یہ سب سے اہم ترین رکاوٹ یہ شناخت بنتی. اس کے بعد فرض کریں کہ ہم اس چیز کو سمجھ جاتے ہیں، آگے بڑھتے ہیں، تو ایک اہم مشکل جو پیش آتی ہے وہ یہ ہے کہ بہت سارے لوگ جو ہیں بعض چیزوں کو دیکھ تو رہے ہوتے ہیں لیکن در حقیقت دیکھ نہیں رہے ہوتے. یعنی کیا مطلب؟ یعنی جس طرح ہم لوگ جو ہیں، ہم کو خدا نے نعمت دی ہے آنکھوں کی، ہم لوگ جو ہیں وہ بینائی رکھتے ہیں، ظاہری طور پر چیزوں کو دیکھتے ہیں، لیکن قرآن کی منطق کے مطابق قرآن کہتا ہے بہت سارے لوگ جو کہ بینا ہیں در حقیقت نابینا ہیں، وہ آنکھیں رکھتے ہیں لیکن اندھے ہیں. چند آیتوں کے اندر اس کے اوپر جو ہے وہ تاکید کی گئی ہے. مثلا ارشاد ہوتا ہے لہم اعینن لا یبصرون بہا، ان کے پاس آنکھیں تو ہیں لیکن وہ دیکھتے نہیں اس کے ذریعے سے. اسی طرح سے بعض لوگ قیامت کے دن جو ہے جب ان کا حشر کیا جائے، ان کے محشور کیا جائے گا، تو وہ خدا کی بارگاہ میں کہیں گے رب لما حشرتنی اعمى، اے خدا تو نے مجھے اندھا کیوں محشور کیا ہے، وقت کنت بصیرا، میں تو دنیا کے اندر بینا تھا، میں تو میرے پاس تو آنکھیں تھیں، اس وقت میں اندھا کیوں ہو گیا. خود یہ بات اس بات پر دلالت کرتی ہے کہ در حقیقت تم اس دنیا کے اندر ظاہری طور پر فقط بینا تھے لیکن جو ہے باطنی طور پر حقیقتاً جو ہے تم وہاں پر بھی نابینا تھے. اسی طرح سے ارشاد ہوتا ہے وَمَن لَمْ يَجْعَلِ اللَّهُ لَهُ نُورًا فَمَا لَهُ مِن نُور، جس شخص کے لیے خدا نور قرار نہ دے وہ کبھی جو ہے اس کے پاس نور نہیں آ سکتا. اگر خدا چاہے گا تو تم اس نور تک پہنچ سکو گے. ظاہری طور پر ممکن ہے تمہارے پاس آنکھیں ہوں, لیکن ممکن ہے تمہارے پاس نور نہ ہو جس کے ذریعے سے تم حقیقت کو دیکھ سکو. ان چیزوں کو دیکھنا, ان در و دیوار کو دیکھنا تو کوئی مشکل کام نہیں ہے, یہ تو ایک حیوان بھی دیکھ لیتا ہے. انسان کے بینا ہونے کے اندر اور ایک حیوان کے بینا ہونے کے اندر زمین آسمان کا فرق ہونا چاہیے. ان سب چیزوں کو, ظاہری چیزوں کو ایک جانور بھی دیکھتا ہے. کیا میری بینائی بھی اسی حد تک محدود ہے کہ میں ان چیزوں کو دیکھوں یا نہیں؟ میں اس کے پسے پردہ جو چیزیں ہیں اس کو بھی دیکھ سکوں. وہ ہے نور جو خدا کہتا ہے کہ خدا ہر ایک ہر شخص کے لیے جو اس نور کو قرار نہیں دیتا, بلکہ بعض انسانوں کے لیے اس نور کو قرار دیا جاتا ہے. اسی طرح سے ارشاد ہے والذین اهتدوا زادهم هدى. جب ہدایت آتی ہے خدا کی جانب سے, جب ہدایت آتی ہے تو وہ لوگ جو کہ اس ہدایت کو قبول کرتے ہیں, اس کا مطلب کیا ہے کہ ہدایت آنے کے باوجود بھی بعض لوگ جو ہیں اس ہدایت کو رد کر دیتے ہیں, قبول نہیں کرتے. تو جو لوگ ہدایت کو قبول کر لیتے ہیں تو خدا کہتا ہے زادهم هدى, خدا ان کی ہدایت میں اور اضافہ کرتا ہے, ان کو پھر مزید نور عطا کرتا ہے, وہ نور حقیقی ادا کرتا ہے. لیکن اگر کوئی شخص ہدایت آنے کے بعد کیا کرے, فلما زاغوا ازاغ اللہ قلوبهم, لیکن اگر انہوں نے انحراف کیا اس راستے کے اوپر, جب مجھے علم آ گیا ایک چیز کا, جب مجھے معلوم ہو گیا کہ راہ ہدایت یہ ہے, صراط مستقیم یہ ہے, اور اس ہدایت آنے کے بعد بھی میں اس سے انحراف کا شکار ہو جاؤں, اس پر نہ چلوں, تب خدا کہتا ہے کہ اگر تم نے انحراف پیدا کیا اپنی زندگی کے اندر, اس راہ مستقیم سے, صراط مستقیم سے ہٹ گئے, تو ازاغ اللہ قلوبهم. ایک درود بھیجے محمد علی محمد. بس ظاہری طور پر انسان کا بینا ہونا, اس کا جو ہے وہ ان آنکھوں کا مالک ہونا, اس سے ظاہری چیزوں کو دیکھنا ایک بات ہے, اور واقعی طور پر انسان کا جو ہے چیزوں کو دیکھنا, پس پردہ حقائق کو پہچاننا, یہ ایک اور مطلب ہے. اسے ہم کہتے ہیں بصیرت. اسے دینی زبان کے اندر, دینی اصطلاح کے اندر بصیرت سے نام یاد کیا جاتا ہے. بس بہت سارے لوگ ہیں کہ جو ان آنکھوں کے باوجود کیا نہیں ہے, با بصیرت نہیں ہے. جب تک انسان با بصیرت نہیں ہوگا, یہ بصیرت اس کے اندر نہیں آئے گی, وہ دین کی پہچان کے باوجود بھی اس پر عمل نہیں کر سکے گا. دیکھیں بہت سارے ایسے مواقع آتے ہیں کہ انسان جو ہے وہ حقیقت کو جان لیتا ہے اور عمل بھی کرنا چاہتا ہے, لیکن صحیح وقت پر صحیح عمل کرنا یہ بہت ضروری ہے. تاریخ کے اندر کتنے ایسے واقعات ہم کو ملتے ہیں کہ لوگ جانتے تھے, حقیقت کو پہچان گئے تھے, عمل بھی کرنا چاہتے تھے. اسی واقعہ کربلا کے اندر بعض لوگ ہیں جو کہ قافلہ حسینی سے دور رہ گئے, پیچھے رہ گئے, چاہتے ہیں امام کی کمک کرنا, راستے کو بھی پہچانتے ہیں, حق کو بھی جانتے ہیں کہاں پر ہے, لیکن صحیح وقت پر صحیح اقدام کرنا یہ بہت زیادہ ضروری ہے. انسان یہ نہ سوچے کہ ہاں میں انشاءاللہ یہ کام کر لوں گا, کل کر لوں گا, پرسوں کر لوں گا, نہیں. جب تم نے حقیقت کو پہچان لیا تو اسی وقت جو ہے اقدام کرو. اس صحیح وقت پر صحیح اقدام کرنا بہت ضروری ہے. کتنی دفعہ جو ہے تاریخ کے اندر جو ہے اگر لوگ جب حقیقت کو پہچاننے کے بعد صحیح موقع پر اقدام کرتے تو اس وقت جو ہے وہ نقشہ ہمارے سامنے کچھ اور ہوتا, لیکن تھوڑی سی دیر کرنا, تھوڑا سا سستی دکھانا, اس نے بہت زیادہ نقصان پہنچایا اس قافلہ انسانیت کو تاریخ کے اندر. اور یہ صرف تاریخ کی بات نہیں ہے کہ مثلا اس زمانے کے ان لوگوں نے جو ہے ایسا کیا, ممکن ہے آج کے بعد جب تاریخ لکھی جائے گی 100 سال بعد 1000 سال بعد تو ممکن ہے ہمارے بارے میں بھی لوگ یہی قضاوت کریں اور یہی کہیں کہ دیکھو ان لوگوں نے صحیح موقع پر صحیح فیصلہ نہیں کیا, صحیح قدم نہیں اٹھایا, جو اس کی ٹائمنگ صحیح نہیں تھی, دیر کر دی, سستی کی. تو یہ بہت زیادہ ضروری ہے. صرف اور صرف یہ تاریخی ایک مسئلہ نہیں ہے, تاریخ سے ہم کو عبرت دینی اور دیکھنا ہے کہ کچھ لوگ جو ہیں جب صحیح موقع پر صحیح کام نہیں کرتے تو کتنا زیادہ نقصان جو ہے وہ سب پوری اس معاشرے کو جو ہے اٹھانا پڑتا ہے, اور پورا جو جامعہ ہے, پوری جو سوسائٹی ہے وہ اس کے زد میں آتی ہے. بس یہ جو بصیرت ہے, یہ جو ایک پس پردہ چیزوں کو دیکھ لینا ہے, یہ اہم ترین عنصر ہے اگر ہم چاہتے ہیں اپنی امام علیہ السلام کی زندگی کو سمجھنے کے بعد, اگر ان کی ہیلپ کرنا چاہتے ہیں, اگر ان کے ساتھ جو ہے ان اس قافلے میں شریک ہونا چاہتے ہیں, تو اہم ترین عنصر جو ہے وہ یہ بصیرت ہے. جب تک یہ بصیرت کے ہم مالک نہ ہوں, جب تک ہم اس راستے میں قدم نہیں اٹھا سکیں گے. کیونکہ जब इंसान बसीरत का मालिक होता है तब उसके अंदर वो अगला मरहला आता है कि अब उस रास्ते के अंदर जब उसने हकीकत को अच्छी तरह देख लिया, पस पर्दा हकायक को भी देख लिया, अब जाके जो है इस्तेकामत का मरहला आता है कि अब जब तुम जान चुके हो तो अब जब तुम उसको उस रास्ते पर तुमको जो है वो मुहकम तौर पर जो है वो खड़े रहना है और उस मुकाबला करना है। जब तक इंसान बसीरत का मालिक ना हो, जब तक अच्छी तरह से हकायक को ना समझे, उस वक्त तक वो इस्तेकामत भी नहीं कर सकेगा, मुकाबला भी नहीं कर सकेगा। बस पहला मरहला क्या है? पहला मरहला सी बसीरत का है। क्या वो अवामिल है कि जो इंसान जिनकी वजह से बसीरत हासिल नहीं कर पाता? बज़ाहिर जो है उसके पास आँखें हैं लेकिन देख नहीं पाता, उन हकीकी मानों में चीज़ों को नहीं देख पाता। अहम तरीन चीज़ जो है इसे फितने से याद किया गया है। फितना, फितना क्या होता है कि जब जिसे कहते हैं कि एक गुबार आलूद फिजा हो, जब इंसान जो है वो चीज़ें जो है उसके सामने जो है वो रोशन ना हो, ये ज़मीना साज होता है कि इंसान जो है हकायक को उस सही तरह से देख ना पाए। लेकिन वो लोग जो कि बाबसीरत होते हैं, इन्हीं फितनों के दरमियान भी क्या है, उनकी आंखें जो हैं वो दूर तक देख लेती हैं, इन गुबार को हटाकर इनकी आंखें पसे पर्दा हकायक को देख पाती हैं। लेकिन जब फितना होता है तो आम लोग जो आम इंसान हैं वो इस गुबार के पीछे जो कुछ हकीकत है उसको नहीं देख पाते, और इस फितने से जो है वो दुश्मन हमेशा इस्तेफादा करता है। एक पहले ऐसी फिजा को बनाया जाता है कि जहाँ पे जो है वो फिजा गुबार आलूद हो जाए और आम इंसान इसके पसे पर्दा हकायक को ना देख सकें, और यहाँ पर दुश्मन जो है वो कामयाब होता है हक के ऊपर बज़ाहिर। बस फितना जो है वो ज़मीना साज होता है, उस रास्ते को हमवार करता है कि जहाँ पर इंसान जो है वो नाबीना हो जाते हैं। इशाद होता है नहजुल बलागा के अंदर, फरमाते हैं कि इन नमा बद व वकू अल्फितन अहवा उन तुत्तबा। लेकिन दर हकीकत फितने के अंदर, इस गुबार आलूद फिजा के अंदर क्यों इंसान नहीं देख पाता, ये वो अवामिल हैं कि जो बसीरत बेबसीरती के अवामिल हैं कि क्यों इंसान उसके पीछे जो हकायक हैं उसको नहीं देख पाता। क्योंकि इंसान अपनी अहवा, अपने जो ख्वाहिशात हैं, हवाए नफ्स है, उसकी पैरवी करना चाहता है। जब इंसान जो है अपनी हवाए नफ्स की पैरवी करता है तो पसे पर्दा हकायक को नहीं देख पाता। यानी इसका मतलब क्या कि अगर इंसान जो है अपनी हवाए नफ्स पर कंट्रोल रखे और उसकी पैरवी ना करे तो बहुत सारी ऐसी चीज़ों को देख लेगा जिसको आम इंसान नहीं देख पाएंगे। फिर इन फितनों के अंदर वो गुमराह नहीं होगा, उसके उसके लिए मतलब जो हमेशा साफ रहेगा, वो ये नहीं कहेगा कि मुझे मालूम नहीं है कि हक इस तरफ है या हक उस तरफ है। नहीं, उसके सामने हक वाज़े होगा, कभी भी वो सरगर्दान नहीं होगा, कभी भी परेशान नहीं होगा, हमेशा सही जगह पर, सही नुक्ते पर पहुँच जाएगा कि हक कहाँ पर है। लेकिन अगर उसने अपने अहवा की और अपनी ख्वाहिशात की पैरवी की, इसके बाद फरमाते हैं वह अहकाम तुब्तदा, वो बिदअतें जो कि राइज होती माशरे के अंदर, ये इस बात का बस सबब बनती है कि इंसान हकायक तक नहीं पहुंच पाता। युखालफ फीहा किताबुल्लाह, जब ये बिदअतें माशरे में राइज होती हैं कि जिसकी वजह से किताब खुदा के वाज़ह अहकाम जो हैं उसकी मुखालफत शुरू हो जाती है। वह यतवल्ला अलैहा रिजालुन रिजाला अला गैर दीनिल्लाह, फिर बाज़ लोग बाज़ की कुमक करते हैं, नुसरत करते हैं, और इस सबील के अंदर, इस रास्ते के अंदर कि किताब खुदा की मुखालफत की जाए, उसमें एक दूसरे का साथ देने लगते हैं। यहाँ तक कि फलो अन्नल, यहाँ पे इमाम अलैहिस्सलाम बहुत ही एक रूल, एक जो है वो एक हमारे लिए ऐसी गाइडलाइन देते हैं कि हमेशा जो है हमारे लिए मुफीद है। फलो अन्नल बातिल खलसा मिन मिजाज अलहक लम यख्फा अलल मुर्तादीन। अगर देखो, अगर बातिल इस तरह से सामने आ जाता कि हक अलग होता बातिल अलग होता, उसके अंदर कोई आमिजिश ना होती, कोई मिक्सअप ना होता, तो कोई भी बातिल को फॉलो ना करता। बातिल कभी भी इस तरह से सामने नहीं आएगा कि मैं बातिल हूँ और वो हक है, और तुम बातिल अपनी जानब तुमको बुलाए कि आओ मुझे फॉलो करो। नहीं, वो शायद जो है वो गिने चुने अफराद होंगे दुनिया के अंदर, जो मसलन फर्ज करें शैतान परस्त इस तरह के अफराद हैं जो कि बातिल का बातिल समझ कर जो है वो उसको फॉलो करें। इमाम कहते हैं फलो अन्नल बातिल खलसा मिन मिजाज अलहक, अगर खालिस होकर बातिल सामने आ जाए, लम यख्फा अलल मुर्तादीन, तो तालिबान हक जो हैं, जो हक के को चाहते हैं, उसके पीछे हैं, उनके लिए जो है कभी भी बात हक जो है वो छुपा हुआ नहीं रहेगा। वलो अन्नल हक का खलसा मिन लफ्ज़िल बातिल, इसी तरह से बरक्स हक को भी जो है अगर इस तरह से सामने आ जाए कि बिल्कुल उसके अंदर बातिल जो है वो मिक्सअप ना हो, इनकत अनहु अलसनुल मुआनिदीन, तो जो गुमराह लोग हैं उनके लिए भी हकीकत रोशन हो जाएगी और फिर वो भी शायद उस रास्ते को छोड़कर जो है यहाँ पर आ जाए। ولیکن لیکن ہوتا ہے کہ یوخذ من ھذا ذقص ومن ھذا ذقص, لیکن تھوڑا یہاں سے لیا جاتا ہے تھوڑا وہاں سے لیا جاتا ہے, تھوڑا حق تھوڑا باطل, اور اس کو مکس کر کے پیش کیا جاتا ہے. اب یہاں پر جو ہے وہ لوگ تشخیص نہیں دے پاتے. لیکن کون لوگ تشخیص نہیں دے پاتے؟ کہ شروع اول کلام میں بتا دیا, وہ لوگ جو کہ اپنے ہوا و حوث کی جو ہے وہ پیروی کرنے والے لوگ ہیں, وہ لوگ یہاں پر ان کے لیے جو ہے وہ اس غبار آلود فضا کے اندر فیصلہ کرنا مشکل ہو جاتا ہے کہ یہ حق کہاں پر ہے اور باطل کہاں پر ہے. یوخذ من ھذا ذقص, یہاں سے کچھ لیا جاتا ہے, پھر ان کو فیمزجان ہے اور پھر ان کو آپس میں ملا دیا جاتا ہے. فہنالک, اور یہ وہ مقام ہوتا ہے کہ یستول الشیطان علی اولیائہ, کہ شیطان پھر اپنے اولیاء کے اوپر مسلط ہو جاتا ہے. لیکن یہاں پہ جملہ بھی عجیب ہے, شیطان اپنے اولیاء کے اوپر مسلط ہو جاتا ہے, یعنی شیطان بتانے چاہ رہے ہیں کہ شیطان جو ہے وہ کس پر مسلط ہو سکتا ہے کہ جو اس کی ولایت میں آنا چاہے. شیطان ہر ایک کے اوپر مسلط نہیں ہو سکتا, یہ نہیں کہا کہ شیطان پھر جو ہے سب پر مسلط ہو جاتا ہے, نہیں, شیطان اپنے اولیاء کے اوپر مسلط ہو جاتا ہے. جو چاہتا ہے کہ ہاں شیطان کی ولایت میں آئے, شیطان اس کی یہ ولایت کو قبول کرتا ہے. وَيَنْجُ الَّذِينَ سَبَقَتْ لَهُمْ مِنَ اللَّهِ حُسْنًا, اور کون اس فتنے سے جو ہے وہ سربلند باہر نکلتا ہے کہ جس کے لیے جو ہے خدا نے, یعنی جس کے توفیق الہی جو ہے وہ اس کے شامل حال ہو. یعنی اس ایک طرح سے بتانا چاہ رہے ہیں کہ وہ سخت ہے, مرحلہ سخت ہوتا ہے, اتنا آسان نہیں ہے. توفیق الہی جس کے شامل حال ہو وہ اس فتنے سے جو ہے وہ سربلند باہر آتا ہے. اور توفیق خدا جو ہے کس کے سر شامل حال ہوگی؟ ایسا نہیں ہے یہاں پہ جو ہے وہ باس کی جو ہے وہ توفیق جو ہے, نہیں ہم کہیں کہ میرے تو جو ہے وہ فرض کریں شامل حال نہیں ہوئی, اب میں اس فتنے میں رہ گیا اور اس کے ساتھ جو ہے وہ توفیق الہی تھی تو یہ جو ہے اس سے کامیاب ہو گیا, پر اس میں میرا کوئی قصور نہیں, اگر مجھے بھی توفیق خدا دیتا تو میں بھی اس فتنے سے سربلند واپس آتا, باہر نکل آتا. نہیں, ایسا نہیں. توفیق الہی کا شامل حال ہونا کسی کے انسان کے اپنے اختیار میں ہے, انسان کے اپنے اختیار میں, جس کا اشارہ کیا اس آیت کے اندر. اس میں کیا ارشاد ہوا کہ جب ہدایت انسان کی جاتی ہے, جب راستے کو واضح کیا جاتا ہے, تو جو لوگ اس راستے پر گامزن ہوتے ہیں تو خدا کیا کرتا ہے؟ پھر مزید ان کی ہدایت کرتا ہے. توفیق الہی یعنی یہ, توفیق الہی اس کے علاوہ کچھ نہیں ہے. توفیق یہ نہیں ہے کہ انسان کو جو ہے خدا ہاتھ پکڑ کر جو ہے وہ کہیں لے جائے گا, نہیں, جبر کہیں پر نہیں ہے, انسان کو بالآخر امتحان دینا ہے. لیکن توفیق الہی یہ کہ خدا جو ہے آپ کی, جب آپ ارادہ کرتے ہیں خدا کے راستے پہ چلنے کا, تو خدا آپ کی مزید مدد کرتا ہے. اور اگر انسان ارادہ کر لے جان بوجھ کر, حقیقت کو جانتے ہوئے رائے حق سے ہٹ جائے اور باطل پر چلنا شروع کر دے, تو خدا اس کی بھی مدد کرتا ہے. کس چیز میں مدد کرتا ہے؟ اسی باطل کے اندر اس کی مدد کرتا ہے. خدا دونوں گروہوں کی, چاہے حق پر ہوں چاہے باطل پر ہوں. قرآن کی آیت سے جو ہے یہ خود قرآن کے الفاظ ہیں, قرآن خدا جو ہے وہ دونوں گروہوں کی مدد کرتا ہے, چاہے وہ حق پر ہوں چاہے باطل پر ہوں. اور جب ہی جو ہے امتحان جو ہے وہ اس طرح سے جو ہے اپنی کامل صورت میں سامنے آتا ہے, ایسا نہیں کہ خدا صرف حق والوں کی مدد کرے گا اور باطل والوں کی نہیں کرے گا, نہیں, دونوں کی مدد کی جاتی ہے. اور اسی طرح سے یہ امتحان اپنے عروج پر پہنچتا ہے. اگر تم لشکر یزید میں جانا چاہتے ہو تو لشکر یزید میں جاؤ, اگر لشکر حسینی میں آنا چاہتے ہو تو تم کو اس کی خدا جو ہے اس کی بھی توفیق دے گا. اختیار تمہارے ہاتھ میں ہے, ہدایت واضح ہونے کے بعد اب تم کس راستے کو انتخاب کرتے ہو یہ مہم ہے. خوبی درود بھیج محمد و آل محمد. اب انسان جو ہے بس ایک مرحلہ جو اس کا اہم ترین جو رکاوٹ ہے اس راستے پہ چلنے کی بے بصیرتی ہے, انسان کا جو ہے وہ صحیح معنوں میں پس پردہ حقائق کو نہ دیکھنا. دیکھیں اس کے اندر ایک اہم ترین چیز, جو انسان بابصیرت ہوتا ہے وہ ہمیشہ جس طرح سے حق کے راستوں کو اچھی طرح پہچانتا ہے, اس کے لیے ضروری ہے کہ باطل کے راستے کو بھی اچھی طرح پہچانے. صرف صراط مستقیم کو اچھی طرح پہچاننا کافی نہیں ہے, اس کو معلوم ہونا چاہیے کہ دشمن کا راستہ کون سا ہے, دشمن کو بھی اچھی طرح پہچانے. اگر دشمن کو نہیں پہچانے گا تو ہمیشہ جو ہے اس بات کا ڈر رہے, اس بات کا خوف ہے کہ دشمن اس پر حملہ کر دے اور وہ اس کو معلوم نہ ہو پائے. اگر مجھے معلوم نہ ہو کہ اس جنگ کے اندر کون میرا دشمن ہے اور کون میرا دوست ہے, تو میں اپنا بچاؤ صحیح نہیں کر سکوں گا. دشمن جو ہے مختلف لباس کے اندر مختلف بھیس بدل کے جو ہے آتا ہے اور حملہ کرتا ہے. صحیح طرح سے اگر ہم دشمن کو نہ پہچان پائیں تو اس دشمن سے جو ہے وہ شکست کھا سکتے ہیں, اور یہ ہوا ہے اور ہمیشہ ہوتا رہا ہے. تاریخ کے اندر اس کی کتنی مثالیں ملتی ہیں کہ اپنے دشمن کو صحیح طرح پہچانو کہ تمہارا دشمن کون ہے, شناخت دشمن, شناخت امام اپنی جگہ پر ضروری ہے لیکن شناخت دشمن اپنی جگہ پر, اور اس مرحلے کے اندر ہم اس کو زیادہ اہمیت نہیں دیتے. دشمن کی شناخت کے اندر بہت جسے کہتے ہیں کم توجہ کرتے ہیں, حالانکہ یہ جتنا زیادہ شناخت امام ضروری ہے اتنا ہی زیادہ شناخت دشمن بھی ضروری ہے. اس کے بغیر ہم اس راستے پر گامزن نہیں ہو سکیں گے. اگر ہم کو شناخت دشمن نہ ہو, جیسے اس زمانے کے اندر اگر ہم اپنے دشمن کی شناخت نہ کریں, اگر ہم کہیں کہ ہمارا دشمن کون ہے, ہمارا دشمن جو ہے وہ یزید ہے اور اسی پر اکتفا کریں, تو دشمن جو اس وقت کا دشمن ہے اس کے لیے اس سے زیادہ خوشی کی بات کوئی نہیں ہوگی کہ میں اس شخص سے یزید کو جو ہے اپنا دشمن مانوں کہ جو جس نے 61 ہجری کے اندر امام علیہ السلام کے مقابلے میں قیام, امام نے جس کے خلاف قیام کیا اور جو مقابلے پر آیا, اگر فقط وہی میرا دشمن ہو تو وہ تو جو ہے سب جہنم واصل ہو چکا ہے, نہ اس کا کوئی وجود ہے, نہ اس کو کوئی جانتا ہے, نہ اس کو جو ہے وہ کوئی نام لیتا ہے. لیکن مشکل اس وقت آتی ہے کہ دشمن کو اس بات کا خوف ہے کہ یہ لوگ اس زمانے کے دشمن کی شناخت حاصل نہ کر لیں, اس بات سے ہمیشہ دشمن جو ہے وہ خوف پاتا ہے. درود بھیجتے تھوڑا آگے آ جائیں تاکہ اس دشمن کو پہچاننے کی ضرورت ہے کہ اس زمانے کے اندر ہمارا حقیقی دشمن کون ہے. کیسے پہچانیں گے دشمن کو؟ ہمارے پاس کچھ معیار ہونے چاہیے کہ جن جو واضح ترین معیار ہمارے پاس کیا ہے, جو ہم کو خدا نے دیا اس آیت کے اندر جس کو جو ہے چند بار اس چند روز کے اندر جو ہے اس کی تلاوت کی گئی, اس کے اندر کسی کا نام نہیں لیا گیا کہ تمہارا دشمن جو ہے وہ نمرود ہے, تمہارا دشمن فرعون ہے, تمہارا دشمن یزید ہے, کسی کا نام نہیں لیا. ایک آپ کو معیار دینے کی کوشش کی. معیار کیا ہے؟ معیار یہ ہے کہ تمہارے لیے جو ہے ایک راستے کو مقرر کیا گیا ہے جو تمہاری سعادت کا راستہ ہے اور جو دین ہے, جو صراط مستقیم ہے, جو نورانیت ہے. اور اس سارے رسول اور آئمہ کا مقصد یہ ہے کہ تم کو اس راستے پر فائز کر سکیں اور سعادت تک لے جائیں. اس میں کہا گیا کہ راستہ درحقیقت کیا ہے؟ اس راستے کے یہ راستہ درحقیقت عبودیت خدا کا راستہ ہے. یہ ہے تمہاری سعادت. اور اس کے اندر تمہارا مخالف کون ہے؟ وہ طاغوت ہے. خدا کی اطاعت کرتے رہنا, اس کی عبادت کرتے رہنا, طاغوت سے بچتے رہنا. کسی کا نام نہیں لیا بلکہ آپ کو کیا ایک کرائیٹیریا, ایک ملاک دے دیا کہ دیکھو جو بھی عبودیت خدا کے مقابلے پر آئے, خدا تمہیں اپنی جانب دعوت دے, جو بھی تمہیں اپنی جانب دعوت دے خدا کے علاوہ, بس سمجھ لو کیا ہے, وہ طاغوت ہے. تمہاری زندگی کا ہدف کیا ہے؟ تمہیں خلق اس لیے کیا گیا تاکہ تم خدا کی جانب آؤ, اس کی عبودیت کے اندر آ جاؤ, اس کی اطاعت کے اندر آ جاؤ. جو بھی تمہیں دعوت دے, چاہے وہ کسی بھی لباس کے اندر ہو, چاہے وہ کسی بھی لباس کے اندر ہو, چاہے وہ تخت پر بیٹھا ہو کسی, چاہے وہ اس منبر پر بیٹھا ہو, فرق نہیں پڑتا. واضح رکھ, دیکھیں اس بات کو اچھی طرح سمجھے. دشمن ابھی جس کال کا جو نہج البلاغہ کے اندر ارشاد ہوا کہ دشمن کبھی بھی اپنے آپ کو یہ واضح طور پر سامنے نہیں لائے گا کہ میں تمہارا دشمن ہوں, میں باطل ہوں اور میری پیروی نہ کرو. امتحان یہی ہے کہ انسان کو خود شناخت کرنی ہوگی کون اس کو عبودیت خدا کی جانب لے جا رہا ہے, وہ حق پر ہے. کون اسے اپنی جانب مائل کر رہا ہے اور خدا کی عبودیت سے دور کر رہا ہے, وہ دشمن ہے, وہ باطل ہے, چاہے وہ اس لباس کے اندر کیوں نہ ہو. اتنا آسان نہیں ہے. امام علیہ السلام کے زمانے میں تاریخ کے اندر سیرت کے واقعات ملتے ہیں. امام زین العابدین کے زمانے کے اندر ایک درود بھیجے محمد علی محمد پر. ایک شخص ہے جو کہ کئی سال تک آپ کی خدمت میں ہوتا ہے, آپ کا صحابی ہے, آپ سے آپ کے نزدیک ہے, آپ سے جو ہے تعلیم لیتا ہے, سب کچھ کرتا ہے, لیکن ایک وقت وہ آتا ہے کہ جو اس راہ ہدایت کو چھوڑ دیتا ہے اور ایک اس دربار میں چلا جاتا ہے. اور کتنا زیادہ استفادہ جو ہے اس درباری عالم سے کیا جاتا ہے, کتنے لوگوں کو گمراہ کیا جاتا ہے. ایسا نہیں ہے کہ ہمیشہ جو ہے وہ جو بھی اس لباس کے اندر آ گیا, جس کے اوپر بھی یہ لیبل لگ گیا کہ فرض کریں یہ شیعہ ہے, اہل بیت کا ماننے والا ہے, وہ بس وہ جو ہے وہ ہمیشہ آپ اس کو اس کی جو ہے اندھی تقلید کرتے رہیں بغیر سوچے سمجھے. نہیں, ایسا نہیں. انسان کو خدا نے جو ہے مومن کو جو ہے وہ بابصیرت بنایا ہے, اس کو بابصیرت ہونا چاہیے, اس کو جو ہے وہ دیکھنا چاہیے کہ میدان جنگ کے اندر, یہ ایک میدان جنگ ہے, پوری زندگی پورا میرا میدان جنگ ہے. اس کے اندر دشمن جو ہے وہ صرف واضح طور پر سامنے نہیں آئے گا, خفیہ طور پر بھی آتا ہے, پیچھے سے بھی وار کرتا ہے. ہر طرف سے انسان کو جو ہے وہ آگاہ ہونا چاہیے. جو بہت خوبصورت جملہ ہے امام کا کہ فرماتے ہیں کہ ممکن ہے تم سو جاؤ لیکن تمہارا دشمن جو ہے وہ جاگ رہا ہے. वो जाग रहा है। हम लोग जो है कभी कभी जो है वो हम पर नींद का गलबा आ जाता है, भूल जाते हैं कि हम लोग मैदान जंग के अंदर है। मैदान जंग सोने की जगह नहीं है, सोने की जगह। इस चीज को किसी खुद इमाम अलैहिस्सलाम की जो जिंदगी है, सीरत है, उसने वाज़ह तौर पर बताया कि हमारी जिंदगी जो है वो सोने का मकाम नहीं है। इसीलिए पूरी जिंदगी इनकी जो है हमको मुजाहदे तो मिलती है। कभी ये नहीं हुआ कि किसी दौर में हमको मिला कि जो है अब इमाम अलैहिस्सलाम ने जो है वो सुकून का सांस लिया, अब जो है कहा कि हाँ आप सब ठीक हो गए। नहीं, हम पूरी जिंदगी मुजाहदत है, पूरी जिंदगी मुजाहदत है। अगर जाहिरी तौर पर हुकूमत में नहीं है तब भी ये नहीं कि जो है वो घर में खामोशी से बैठ जाए। मुमकिन है तारीख ने नकल ना किया हो कि इमाम ने क्या किया, क्योंकि बिलाखिर तारीख लिखने वाले कौन लोग थे? तारीख लिखने वाले बनी उमैया और बनी अब्बास के। आमतौर पर जब तारीख कौन लिखवाया करता था? बादशाह लिखवाया करते थे। ये तारीख जो कि हमारे हम तक पहुंच भी गई, बहुत बड़ा मौजजा है कि जिसके अंदर कुछ हकायक को और कुछ वाकयात को हम तक जो है वो सही सूरत में जो है वो नकल कर दिया गया। वइल्ला वो जो काम है जो आइमा अलैहिस्सलाम ने किए हैं अपने जमाने के सुल्तानों के खिलाफ, बादशाहों के खिलाफ, वो बहुत सारी चीज़ों तक नकल नहीं होगी किस तरह से, लेकिन हम तक तारीख में ये जरूर नकल हुआ कि हर इमाम को शहीद किया गया। खूब जो लोग बाबसीरत हैं समझ जाएंगे कि जब इमाम को शहीद किया जा रहा है तो हतमन इमाम कुछ किया कर रहे थे उन बादशाहों के खिलाफ जब इनको शहीद किया गया। आखिरी जो हमारे पास जो तीन इमाम हैं उस गैबत से पहले के, एक 25 साल जिंदगी है इनकी, एक की 42 साल और एक की 28 साल। देखें इसका मतलब है कि कितनी औज के ऊपर ये जो इनकी ये तहरीक जो है कितनी औज के ऊपर होगी। इमाम जवाद को 25 साल की जिंदगी में जो है वो उम्र के अंदर शहीद किया जाता है, इमाम हादी की 42 साल उम्र है और इमाम अस्करी की 28 साल उम्र है। कितना ज्यादा खतरा महसूस कर रहे हैं उस जमाने के सलातीन इन लोगों से, इन हस्तियों से, कुछ कर रहे हैं तो खतरा महसूस कर रहे हैं या ऐसे ही शहीद किया जा रहा है? बस एक ना थकने वाली पूरी जिंदगी एक मुजाहिदत की जिंदगी है, ख्वाब के अंदर नहीं है, गफलत के अंदर नहीं है। बस दुश्मन को पहचानना और उसके जो है उसके हरबों को पहचानना कि इस वक्त दुश्मन कौन है और वो किस तरह से मुझ पर जो है वो हमला कर रहा है। किस तरह से पहचानेंगे? उस मिलाक को देखते रहें, उस क्राइटेरिया को देखते रहें। हर वो चीज जो और हर वो आवाज जो आपको उबूतियत खुदा के रास्ते से हटाने की कोशिश करे वो दुश्मन है और तागूत है, चाहे किसी भी लिबास में हो, चाहे कहीं पर भी हो। किस तरह से दुश्मन जो है वो ये काम करता है और किस तरह से इस वक्त जो है वो आमतौर पर उसका जो है जो रहे हरबे तारीख के अंदर भी और आज भी है। अच्छा, अजीब बात यह है कि इंसान जब गफलत पर आता है और जब सोने पर आता है तो इस तरह गहरी नींद सोता है कि जैसे उसको उठा उठा के इंसान जो है वो कह के उठ जाओ, लेकिन वो उठने को आमादा नहीं होता। अगर कोई नई चीज होती तो हम कहते हैं वही पुराने हरबे हैं कि जो दुश्मन इस्तेमाल करता है, आज भी कर रहा है, पहले भी करता रहा, वही पुराने हरबे हैं। यानी हमारे पास कोई बहाने की गुंजाइश नहीं खुदा की बारगाह में कि हम कहें कि एक ऐसा हरबा दुश्मन ने लगाया, ऐसा वार किया कि हम उसके लिए बिल्कुल आमादा नहीं थे। नहीं, ये वही पुराने हरबे हैं, लेकिन पता नहीं क्यों इंसान जब गफलत में आता है तो उनको दर्क नहीं कर पाता, समझ नहीं पाता। अहम तरीन हरबा क्या है? आपस में इख्तलाफ ईजाद करना अहम तरीन हरबा रहा है हमेशा से दुश्मन का, इस वक्त भी है, और कितना कारगर है और कितना मुफीद है दुश्मन के लिए। अच्छा, मजे की बात यह कि हम सब इस चीज को जानते भी हैं। जिस शख्स को भी देखें इस बात का शिकवा करता भी नजर आता है कि आपस के इख्तलाफात ने हमको जो है मार दिया, आपस के इख्तलाफ, लेकिन हम कोई चाराजुई भी नहीं करना चाह रहे या नहीं कर पा रहे। क्यों ऐसा है? क्यों अपनी क्यों इन मसाइल को जो है अपनी निशस्तों के अंदर जो है वो डिस्कस नहीं किया? देखें जब तक ये मसाइल जो है वो इनको हम लम्स इनको हम अच्छी तरह से महसूस नहीं करेंगे, जब ये मसाइल ये इश्यूज जो हमारी जिंदगी के अंदर एक इश्यू बनकर सामने नहीं आएंगे, जब तक क्या होगा? इनके ऊपर डिस्कशन भी नहीं होगा। किन मसाइल पर डिस्कस करता है इंसान आपस में? जब किसी गैदरिंग में बैठता है, जब दोस्तों में बैठता है, फौरन जब जहां पे चंद लोग बैठते हैं कोई बात छिड़ाती है। क्या बात छिड़ाती है? आमतौर पर वो बातें छिड़ती हैं कि जो जिसको इंसान महसूस कर रहा होता है कि मेरी जिंदगी के अंदर मुश्किलात हैं, उसको बहस करता है और उसके ऊपर जो है वो। लेकिन जिन चीजों के इंसान को जो है वो एहसास ही ना हो, किस चीज का एहसास नहीं हमको? हमको ये इस बात का एहसास नहीं है कि हम जो कि उस विलायत के मानने वाले हैं, उस निज़ाम विलायत के मानने वाले हैं, कितनी बड़ी सआदत और कितनी बड़ी नेमत से महरूम हैं। चूंकि इस बात का हमको अंदाजा नहीं है, कभी इस चीज को अपने महवर गुफ्तगू मौजू गुफ्तगू नहीं बनाते कि अच्छा भाई हम लोग जो है इस जमाने के अंदर 1400 साल से जो है परेशान हैं और उस नेमत विलायत से और इस दीन की हाकिमियत से जो है महरूम हैं, وہی دین کی جس کی حاکمیت کے لیے امام حسین علیہ السلام نے اتنی قربانیاں دیں, وہ اس پر روتے بھی ہیں, عجیب ہے, اس پر روتے بھی ہیں, ہر سال گریہ بھی کرتے ہیں, لیکن کبھی ہمارے موضوع کا گفتگو کا جو ہے موضوع نہیں بنتا کہ خوب اب ہمیں کیا کرنا ہے, ہمیں کیا کرنا ہے, اس کے لیے کیا اسٹیپ لے سکتے ہیں, ہم کیا کر سکتے ہیں. کبھی کسی کے پاس جائیں, اس کے سامنے جو ہے اس مسئلے کو جو ہے وہ رکھیں, اپنی قوم کے جو ہے بزرگوں کے پاس جا کے اس مسئلے کو رکھیں کہ یہ اختلاف ہے, آپ نے کیا سوچا ہے اس کے بارے میں, آپ کی کیا نظر ہے, کب تک یہ اختلاف رہے گا. جب تک یہ مطالبہ ایک عمومی صورت میں سامنے نہیں آئے گا, ہماری یہ صورت جو ہے وہ باقی رہے گی. یعنی ایسا نہیں ہے کہ دیکھیں حق آپ کو نہیں مل رہا تو آپ اس کو حق کو لینے کی کوشش بھی نہ کریں, یہ صحیح نہیں ہے. امام علیہ السلام کہتے ہیں نہ ظالم بنو نہ مظلوم بنو, نہ کسی کا حق چھینو اور نہ تمہارا حق چھینا جائے. ہمیشہ جو ہے مخالف آپ کا حق نہیں, کبھی کبھی ایسا ہوتا ہے کہ ہمارے اپنے ہی لوگ جو ہمارا حق چھین رہے ہیں, مطالبہ کریں ان سے ہمارے حق کا. ہمارا حق کیا بنتا ہے, ہمارا حق ہے کہ یہ قوم کو, اس قوم کو جو ہے متحد کیا جائے. جب یہ عمومی طور پر ایک آواز اٹھے گی, ہر محفل کے اندر یہ آواز ہوگی, تو مجبور ہوں گے وہ لوگ جن کے ہاتھوں میں کچھ اختیارات ہیں اور جو کچھ کر سکتے ہیں اس سلسلے کے اندر, وہ مجبور ہوں گے اس مسئلے کو غور کرنے کے لیے. لیکن جب تک عوام نہ اٹھے, جب تک جو ہے یہ مطالبہ نہ ہو, جب تک یہ شعور بلند نہ ہو, اس جب تک یہ نعرہ بلند نہ ہو, تب تک بہت سارے لوگوں کے مفادات ہیں, بہت سارے لوگوں کے مفادات ہیں اسی اختلاف کے اندر, انہیں مسائل کو اسی طرح سے چلتے رہنے کے اندر. لیکن ایک جب تک ایک مطالبے کی صورت کے اندر, ایک نعرے کی صورت کے اندر جب تبدیل ہو جائے گا تو مجبور ہوں گے. بہت سارے حقوق کو چھیننا پڑتا ہے, بہت سارے حقوق دیے نہیں جاتے, بس اختلاف کو ایجاد کرنا. اسی طرح سے تحریف ایک جو ایک ہتھیار ہے دشمن کا ہمیشہ سے. ایک دفعہ ہے کہ ہم کہتے ہیں کہ قرآن کے اندر ظاہری طور پر تحریف نہیں, وہ تو دشمن نہیں کر سکتا, اس کا جو ہے خدا نے وعدہ کیا ہے اس کی حفاظت کی ہے. قرآن کے الفاظ کے اندر تحریف نہیں, قرآن کے معنی کے اندر تحریف کرتا ہے, قرآن کے معنی کے اندر تحریف کرتا ہے. جو واضح معنی ہے آپ اس الفاظ کو پڑھیں گے, لیکن اس کا جو معنی آپ کو دیا جائے گا اس کا معنی جو ہے کچھ اور آپ لیں گے. بعض آیت کی جانب توجہ دلائی جائے گی اور بعض آیت کو کہا جائے گا کہ نہیں, اس کی جانب جو ہے وہ اس نے توجہ دینے ہی کی ضرورت نہیں ہے. جہاں پر جو ہے دشمن کی بات ہوگی, جہاں دشمن کی شناخت کی بات ہوگی, جہاں پر جہاد کی بات ہوگی, جہاں پر مجاہدت کی بات ہوگی, فوراً کہا جائے گا کہ ان آیات کو جو ہے وہ کچھ دنوں پہلے جو ہے وہ ایک امریکن پتہ نہیں کوئی سینٹ کی یا ان کی کانگریس کی اسٹینڈنگ کمیٹی کے سامنے جو ہے اس کا وزیر خارجہ جو اس کو پیش کیا جاتا ہے, جو ویڈیو ہے یوٹیوب پہ آپ لوگ دیکھ سکتے ہیں. واقعی کتنی شرم کی بات ہے, اس سے پوچھا جاتا ہے کہ تم کیا کر رہے ہو اس مسئلے, یعنی بظاہر وہ تو اس کو اس طرح ٹیررزم کہتے ہیں کہ یہ ٹیررزم کا جو مسئلہ ہے اس کو دور کرنے کے لیے آپ کیا کر رہے ہیں. تو اس نے کہا ہم نے سعودی عرب سے جو ہے بات کی ہے اور ہمارا جو ہے وہ باقاعدہ ہمارے آفیشلس کی نگرانی کے اندر اب جو ہے وہ دیکھا جائے گا ان کی ٹیکسٹ بکس کے اندر کیا ہے, اور جو ہے اس کو ہم صحیح کرنے کی کوشش کریں گے, اور جو ہے جو آئمہ جماعت ہیں, آئمہ جمعہ اور جماعت جو ہیں ان کو بھی جو ہے ہم تربیت کریں گے. البتہ اس کے الفاظ نہیں تھے ہم تربیت کریں گے, لیکن اس کا معنی یہی تھا. اب جو ہے وہ تربیت کریں گے آپ کے آئمہ جمعہ اور جماعت کی. یہ وہ خطرہ ہے کہ جس کو چند سال پہلے جو ہے امام خمینی نے کتنے واضح انداز میں کہا تھا کہ دیکھو تمہاری ساری مشکلات کا جو جڑ ہے وہ اس شیطان بزرگ کے اندر ہے, وہاں پر دیکھو مشکلات وہاں سے ہیں. لیکن جو ہے وہ بعض لوگ سمجھے, انہوں نے سمجھا, وہ کامیاب بھی ہوئے. جب دشمن کو پہچان کریں گے تو اس کا مقابلہ کر سکیں گے. جنہوں نے نہیں سمجھا اس کو سطحی انداز میں لیا, کہا کہ نہیں امریکہ کیا کرتا ہے. آج بات یہاں تک پہنچ گئی ہے کہ اس طرح سے جو ہے وہ, البتہ یہ سارا ڈرامہ انہیں کا کیا ہوا ہے, وہ جہاں پہ آج جو ہے وہ چینجز لانا چاہ رہے ہیں, یہ جو نصاب بنانے والے کہ جنہوں نے اس طرح سے اس دنیا کے اندر اختلاف اور اس طرح سے دشمنیوں کو ایجاد کیا, یہ بھی وہ بوڑھا استعمار جسے کہا جاتا ہے انگلینڈ کی, کہاں سے آیا یہ وہابی, یہ جو وہابیت کا یہ جو سسٹم ہے کہاں سے آیا, یہ انگلینڈ کی میراث ہے جو انہوں نے چھوڑ کے گئے, اور آج ان کا جو نائب ہے اس استعمار کا جو امریکہ کی صورت میں ہے آج اس کو جو ہے وہ کنٹینیو کر رہا ہے. پہلے بناتے خود ہیں اس طرح کی فضا ایجاد کرتے ہیں اور پھر اس سے استفادہ کرتے ہیں اور اس طرح سے جو ہے پوری امت کے اوپر جو ہے وہ کنٹرول کرنے کے لیے. کہ اب بات یہاں تک آ گئی کہ کہا جائے گا کہ مثلا جہاد کی آیتیں نہ ہوں, یہ آیتیں نہ ہوں, ان کی ضرورت نہیں ہے, اس کی ضرورت نہیں ہے, دین یہ ہے. یعنی تمہارا دین جس کا مقصد یہ تھا کہ تم طاغوت سے دوری اختیار کرو, اجتناب کرو, اب وہ خود طاغوت آ کر آپ کو بتائے گا کہ تمہارا دین کیا ہونا چاہیے, تو پھر کیا وہ کیا دین ہوگا وہ. किस हद तक जो ये है तहरीफ, तहरीफ इसे कहते हैं, अल्फाज वही रहेंगे लेकिन तफसीर अब कौन करेगा? तफसीर अब जो है इमाम सादिक और इमाम अली और ये नहीं करेंगे, बल्कि अब तफसीर अमरीका आके करेगा। इस कुरान की तफसीर भी अब वो क्या करेंगे? कब तक होगा ऐसा? जब तक जो है हम लोग खामोश रहेंगे, इसके ऊपर एहतजाज नहीं होगा, उसके तरफ बोला नहीं जाएगा, उसकी जानब जो है लोगों के दरमियान जो है वो इस शोर को बोला नहीं किया जाएगा कि देखो कि तुम लोग किस भंवर के अंदर फंसते चले जा रहे हो। एक दूसरे के खिलाफ कहते रहोगे, एक दूसरे के खिलाफ जो है वो बातें करते रहोगे, एक दूसरे को जो है वो गालियां देते रहोगे और तुम इसी भंवर में फंसते रहोगे, और ऊपर से तमाशा करने वाला बहुत मजे से तमाशा करता रहेगा कि अपने हाथों से जो है एक दूसरे को जो है वो कत्ल करो, अपने हाथों से एक दूसरे को तबाह करो। तुम्हारा ही असलहा, तुम ही पे खर्च, तुम ही पे इस्तेमाल होगा तुम्हारे ही पैसों से। इस वक्त क्या हो रहा है यमन के अंदर? यमन की मजलूमियत देखें आप, मुसलमानों ही का पैसा है, मुसलमान ही यूज कर रहा है, मुसलमानों पर यूज कर रहा है। इससे ज्यादा मजलूमियत, इससे ज्यादा जो है वो पस्ती का, अगर हम नहीं मालूम इससे ज्यादा भी कोई पस्ती हो सकती है। इसी तरह से एक और जो अहम तरीन उसका हलबा है वो क्या है? जो सकाफत है, आपकी सकाफत को जो है वो तब्दील कर दिया जाए, जो फरहंग है, जो कल्चर है, उसको तब्दील कर दिया जाए। अगर एक कल्चर तब्दील हो जाए तो बहुत आसानी से जो है दुश्मन जो है वो कामयाब हो जाता है। उसके लिए क्या किया उसने? अपना एक सफीर, अपना एक नुमाइंदा हर घर में भेज दिया जो आपकी सकाफत को चेंज करता है। वो क्या है? वो इस मीडिया की सूरत में हर घर के अंदर उसका अल्हम्दुलिल्लाह एक नुमाइंदा, बल्कि पहले जो एक जमाने एक नुमाइंदा हुआ करता था, अब जो है वो कई कई नुमाइंदे हैं, एक ही घर में कई कई नुमाइंदे जो उसकी बात करते हैं। आप ये चैनल खोलें उसी की बात है, वो खोलें उसी की बात है, मुख्तलिफ अल्फाज के अंदर एक ही बातें हो रही हैं, एक ही फिक्र दी जा रही है, एक ही एजेंडा है जिस पर काम हो रहा है। वो क्या है? वो है गफलत। मुसलमानों के अंदर गफलत ईजाद की जाए, खुदा से गाफिल हो जाएं लोग, आखिरत से गाफिल हो जाएं, अपने हदफ से गाफिल हो जाएं। कभी जो है वो मुख्तलिफ इशूज़ को ईजाद करके आर्टिफिशियली उनको ईजाद किया जाता है, उस पर बात की जाती है, जिस चैनल पर देखें ये बात है, ये बात है, ये बात है, उसके बाद जो है एकदम से देखा जाए तो जैसे जादू की छड़ी चली है और वो मसला तो ख़त्म ही हो गया और अब एक नया इशू आता है और इस पर जो है वो सब चीखना चिल्लाना शुरू हो जाते हैं। फिर चंद दिनों बाद वो ख़त्म हो जाता है, एक नया मसला आता है और हम लोग जो है वो क्या करते हैं, इस जादूगर के इस जादू के अंदर इतना महव हो जाते हैं, बस देखते ही रहते हैं, हाँ क्या हो रहा है, क्या हो रहा है, बस इसी के अंदर मगन है। मालूम नहीं कि किस तरह से हमको गाफिल किया जा रहा है हमारे अहदाफ से। ये तो वो लोग हैं जो मसलन फर्ज करें कि ये जो न्यूज़ चैनल्स का हाल है कि जिस तरह से आप गाफिल करते हैं, वो चैनल्स जो कि फहाशी और उस चीज़ों को, उन चीज़ों को फैला रहे हैं, उसका तो अलमान अल हफीज़ है कि जो जवान उसके अंदर गिरफ्तार हैं। खुदा हम सबको निजात दे। कितना ज़्यादा पस्ती के अंदर ही माशा जो है वो, इसके आसार जो हैं एकदम से नहीं, आहिस्ता 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 ज़ाहिर होंगे और ज़ाहिर होना शुरू हो चुके हैं। ऐसा नहीं है, एक वक्त है कि इसमें ये आसार ज़ाहिर होना शुरू हो चुके हैं। खूब जब सकाफत ही चेंज हो जाए तो क्या है फिर जो है, फिर नाम तो इस्लाम का रहेगा लेकिन कोई जंग की ज़रूरत नहीं है, किसी मुश्किल की ज़रूरत नहीं है, असलन जो है फिर एटम बम की ज़रूरत नहीं है। इंसान जो है इस सकाफत, ये जो सकाफत गर्ब है, ये जो तागूत की सकाफत है, ये हर बम से जो है वो मुलहिक तर है, ज़्यादा जो है वो हलाक करने वाली है। इसके अंदर आप खुद अपने आप को आहिस्ता आहिस्ता, जिस तरह से एक इंसान को जहर का प्याला दे दिया जाए और इंसान उसको बहुत खुशी से जो है वो पी ले, जब तुम खुद अपने आप को मार लोगे तो हमको तुम्हें आके मारने की जरूरत नहीं पड़ेगी। वो जो तुम्हारी हया है, वो जो तुम्हारी गैरत है, जो हमारा मुकाबला कर सकती थी, उस हया और उस गैरत को क्या किया जाए, उसको ख़त्म कर दिया जाए। अच्छा, ये बात है हम सबको मालूम है लेकिन फिर भी क्या करते हैं, बहुत आसानी से, बहुत ही सुकून के साथ, बहुत ही खुशी से जो है वो इस प्याले को, इस जहर को जो है वो पीते भी रहते हैं, कोई इकदाम करने की भी जो है वो कोशिश नहीं करते। ये है हमारा हाल ये इस वक्त कि किसका हाल है। देखिए, वो लोग जो कि इस विलायत निज़ाम विलायत से दूर हैं, उनसे तो कोई शिकवा नहीं, उनसे तो कोई गिला नहीं है, उनके पास शायद कोई बहाना हो, शायद वो नहीं समझे हकीकत को। हम जो कि जो मुर्तबित हैं, जो राबते में हैं, जो हर साल जो हमको खुदा जो है ये माह मुहर्रम की नेमत से जो है वो नवाजता है कि आओ दोबारा से आओ, एक मौका और है तुम्हारे पास, इस मकतब हुसैनी से मुंसलिक हो जाओ, देखो ये क्या कहना चाह रहे हैं, देखो क्या पैगाम है, देखो उन्होंने क्यों कुर्बानी दी। लेकिन हम हर साल यहाँ पर आए, इस वर्ष शज़ा पर आए और फिर यहाँ से कुछ ना लेके जाएं और हमारी ज़िंदगियाँ तब्दील ना हो और हमारे अंदर शऊर पैदा ना हो, और ये शऊर जो है जो हमारे अंदर अगर पैदा हो रहा है तो हम इसको आगे फैलाने की कोशिश ना करें, तो फिर हम किस तरह से इस कह सकते हैं, हम किस तरह से खुदा की बारगाह में जाके कहेंगे कि हमने इस विलायत अली से जो है तमस्सुक किया था। विलायत अली से तमस्सुक करने का मतलब क्या है? अमली तौर पर और फिक्री तौर पर उनके नज़दीक हो जाऊँ, जैसा उन्होंने जिंदगी गुजारी, मुजाहिदत की जिंदगी, थकने वाली कोई कोई गुंजाइश नहीं मैं कह सकें कि मैं थक गया हूं। मैंने जो है वो एक शहीद दे दिया, मेरे घर में दो शहीद हैं, मेरे घर में ये मुश्किल आ गई, अब वो मुश्किल आ गई, अब मैं खामोश होकर बैठ जाऊंगा, अब मुझसे कोई कुछ ना कहे। क्या सारा ठेका दीन का मैंने ही ले रखा है? क्या सारे काम मुझको ही करने हैं? क्या मैं जब निकलता हूं मैदान में कोई मेरा साथ नहीं देता है, जो लोग ताने देते हैं ये साथ छोड़ के चले जाते हैं, ये सारे बहाने नहीं हम दे सकते? क्यों? क्योंकि सारी चीजों को इमाम अली अलैहिस्सलाम फेस कर चुके हैं, पूरी जिंदगी उन्होंने इसी तरह गुजारी है। कभी को साथ दे रहा है, कभी को साथ नहीं दे रहा, कभी को मलामत कर रहा है, कभी कुछ कर रहा है। आपसे ज्यादा किसने जो है वो मुसीबतों को बर्दाश्त किया होगा? और इससे बढ़कर जो इमाम हुसैन अलैहिस्सलाम की जिंदगी, वो खुद हमारे लिए हुज्जत है, वो खुद हमारे लिए हुज्जत है कि इतनी मुसीबतें जो जिसने बर्दाश्त की हों लेकिन हक के रास्ते को ना छोड़ा हो, ये इत्माम हुज्जत है हमारे लिए। अब हम कोई बहाना, कोई हुज्जत खुदा की बारगाह में पेश नहीं कर सकते। यही इसी इत्माम हुज्जत की एक मिसाल जो है वो हस्ती है जिसका आज की रात जो है वो तस्करा करना मकसूद है। आज की रात शब तासुआ ना मुहर्रम की रात है। अज़ान मोहतरम, इस करबला के मैदान में इमाम अलैहिस्सलाम ने बहुत बड़ी बड़ी कुर्बानियाँ दी, हर कुर्बानी दूसरी कुर्बानी से बढ़कर, लेकिन बास ऐसी कुर्बानियाँ हैं कि जो वाकई जब इंसान उनका जिक्र भी सुनता है, उसकी जानिब तवज्जो भी इंसान करे तो उसको बर्दाश्त नहीं कर पाता। उसको सोच कर इंसान जो है कि किस तरह से इमाम अलैहिस्सलाम ने इतनी बड़ी कुर्बानी को बर्दाश्त किया होगा। जब ये काफिला हुसैनी करबला की जानिब रवा दवा है, रास्ते में एक मौके पर देखते हैं कि इमाम हुसैन अलैहिस्सलाम अपनी सवारी पर, उनको ऊँग आ जाती है, जब उठते हैं तो कलमा इस्तरजा की तलावत करते हैं, इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन। असहाब जब इस कलमा इस्तरजा को सुनते हैं तो एक दूसरे से पूछते हैं कि आखिर इमाम ने इस मौके पर इस कलमे की तिलावत क्यों की? हज़रत अली अकबर आगे बढ़ते हैं, आके बाबा से सवाल करते हैं, बाबा आपने कलमा इस्तरजा क्यों पढ़ा? इमाम फरमाते हैं कि मैंने एक हातिफ गैबी को कहते हुए सुना, एक गैब की आवाज़ आई जो कह रही थी कि ये काफ़िला आगे बढ़ता जा रहा है और मौत है जो उनको आगे धकेल रही है। ये काफ़िला आगे बढ़ता है यहाँ तक कि करबला पहुँचता है, रोज़ आशूर आती है। आशूर के दिन तमाम असहाब की ये ख्वाहिश है कि जब तक वो ज़िंदा हैं, अहले बैत में से, बनी हाशिम में से कोई भी रन को ना जाए, जब तक उनकी जान में जान बाकी है, ये असहाब बावफा एक एक करके शहीद होते रहे। लेकिन जब सारे असहाब शहीद हो गए, अब बनी हाशिम उठ खड़े होते हैं, एक दूसरे को गले लगाते हैं, अब उनका वक्त आया है कि वो अपनी जान को इस राह में कुर्बान करें। लेकिन सबसे पहले जो ज़ात आती है इमाम अलैहिस्सलाम से जिहाद की इजाज़त लेती है, वो हज़रत अली अकबर अलैहिस्सलाम की ज़ात है। अजीब है ये ख़ानदान, सबसे पहले इमाम अलैहिस्सलाम ने जो कुर्बानी पेश की वो अपने बेटे, अपने जवान अली अकबर की कुर्बानी पेश की कि ऐ खुदा, सबसे पहली कुर्बानी मेरी तरफ से जाएगी, और वो भी कैसी कुर्बानी, अलग अली अकबर जैसी कुर्बानी। और अजीब है, जब जितने भी असहाब आए और जितने भी बनी हाशिम आते थे और आपसे इज़्ने जिहाद लेते थे, इमाम अलैहिस्सलाम सबको पहले मना करते थे कि नहीं, और फिर इजाज़त दिया करते थे। लेकिन ये वाहिद वो हस्ती है कि जब इजाज़त लेने आती है तो चूँकि इमाम अलैहिस्सलाम की अपनी कुर्बानी है जो खुदा के रास्ते में पेश करना चाहते हैं, बगैर किसी रुकावट, बगैर किसी रुके हुए, फकत अपना सर झुका दिया कि हाँ मैं तुझे इजाज़त देता हूँ जाने की, नज़रें झुका ली और नज़रें झुका कर गिरिया करने लगे हज़रत अली अकबर, मैदान की तरफ जाने लगते हैं। लेकिन पीछे से जैसे कुछ कुछ आहट है, कुछ कदमों की आहट है, ये बूढ़ा बाप है जो अपने बेटे को के पीछे पीछे चल रहा है, एक ऐसी निगाहों से अपने बेटे को देखता है, एक मायूसाना अंदाज के अंदर, जैसे जिंदगी के अंदर कोई उम्मीद बाकी ना रही हो, और फिर खुदा को हाजिर जान नाजिर जान कर कहता है, खुदा तो गवाह रहना कि आज मैं अपने उस बेटे को जहाद पर भेज रहा हूँ कि जो सीरत में और सूरत में, खल्क में और खुल्क में तेरे पैगंबर से शबी था, और जब भी हम चाहते थे तेरे पैगंबर की ज्यारत करें उसको देख लिया करते थे। ये बेटा یہ کڑیل جوان جب میدان کی طرف جاتا ہے، خوب جنگ کرتا ہے، جنگ کرتے کرتے ایک وقت وہ آتا ہے کہ جب واپس آتا ہی نہیں معلوم اس واپس آنے میں کیا وہ راز تھا۔ حضرت علی اکبر آ کے امام حسین علیہ السلام سے کہتے ہیں، اے بابا، یہ پیاس کی شدت مجھے مارے ڈالتی ہے، یہ ذرا مجھ پہ بہت سنگینی کر رہی ہے، کیا کچھ ہو سکتا ہے، مجھے کچھ پانے کی سبیل ہو سکتی ہے؟ نہیں معلوم علی اکبر کہ ان جملوں نے امام علیہ السلام کے دل پر کیا گزری ہوگی، کس طرح سے ان جملوں کو سنا ہوگا کہ میرا بیٹا مجھ سے دو گھونٹ پانی طلب کر رہا ہے، لیکن میں اس پیاس کو بجھا نہیں سکتا۔ علی اکبر سے کہتے ہیں کہ بیٹا نزدیک آؤ۔ علی اکبر نزدیک آتے ہیں، اپنی زبان علی اکبر کے منہ میں دے دیتے ہیں۔ بیٹے نے محسوس کیا میرے باپ کی زبان تو مجھ سے بھی زیادہ خشک ہے۔ امام علی اکبر کے منہ میں اپنی انگوٹھی دیتے ہیں، کہتے ہیں دیکھو بیٹا یہ انگوٹھی رکھ لو، کچھ ہی دیر بعد نانا آئیں گے تو یہ جام کوثر سے سیراب کریں گے۔ بیٹا دوبارہ جاتا ہے، دوبارہ جنگ کرتا ہے، لیکن پیاس کی شدت ہے، زخموں کے وار ہے، بالآخر ایک وار ہوتا ہے، سر پر ایک شخص لائن جو ایک وار کرتا ہے، ایسا وار کے علی اکبر سنبھل نہیں پاتے، آنکھوں میں اور خوبصورت پہ جو ہے خون آ جاتا ہے، گھوڑے کی گردن میں اپنی باہیں ڈال دیتے ہیں، لیکن یہ گھوڑا بجائے اس کے کیا آپ کو خیموں کی طرف لے جاتا، دشمن کی جانب لے جاتا ہے۔ اب یہ علی اکبر ہے اور دشمن کا محاصرہ ہے، یہ دشمن لائن کوئی تلواریں مارتا ہے، ہر طرف سے وار ہے، یہاں تک کہ بکتل نے لکھا کہ تلواروں نے آپ کے ٹکڑے ٹکڑے کر دیے۔ یہاں پر آخری سلام دیا، یا ابت علیکم منی سلام، آخری سلام اپنے بیٹے کا قبول کرے، لیکن اے بابا پریشان نہ ہوں، یہ میرے نانا ہے کہ جو جامع کوثر لے کر آئے انہیں سیراب کر چکے ہیں۔ حضرت امام حسین علیہ السلام علی اکبر کی سرانے پہنچتے ہیں، یہ وہ واحد جوان ہے کہ جس کے جب امام سرانے پر پہنچتے ہیں تو اپنی صورت علی اکبر کی صورت پر رکھ دیتے ہیں۔ نہیں معلوم کس طرح سے علی اکبر سے خدا حافظی کی ہوگی، نہیں معلوم کس طرح سے آخری سلام قبول کیا ہوگا، یہاں تک کہ دنیا سے کہتے ہیں دنیا تو علی اکبر کے بعد اس دنیا میں کیا رکھا ہے، یہاں تک کہ دیکھا مقتل نے دیکھا کہ ایک بی بی ہے جو مقتل کی جانب بڑھ رہی ہے، واو خیا واو خیا کہتے ہوئے آگے بڑھتی ہے، میرے بھیا اے میرے بھائی کے بیٹے، یہاں تک کہ اپنے آپ کو علی اکبر کے اوپر گرا دیتی ہے۔ جب امام حسین علیہ السلام دیکھتے ہیں تو بنی ہاشم کو بلاتے ہیں، اپنی بیوی اپنی بہن کو اٹھاتے ہیں، خیموں کی جانب لے جاتے ہیں، یہ وہ واحد لاشا ہے کہ جس کو امام حسین علیہ السلام خود نہیں اٹھا پاتے، امام نے اتنی طاقت نہیں کہ علی اکبر کا لاشا اٹھائے، بنی ہاشم سے کہتے ہیں آؤ اپنے بھائی کا لاشا اٹھاؤ۔ خدا ہماری اس قلی اس عبادت کو قبول فرما۔ اے خدا، اس خون پاک کے کا بدلہ لینے کے لیے اپنے آخری حجت کے ظہور میں تعجیل فرما، ہمیں ان کے ساون